पहले ही उन्ना चार अध्याय को उन्नीस पर हमें पहला करना चाहिए। पहले युना चार अध्याय को उन्नाइस पद में पढ़ हमी उहाँलाई प्रेम गर्छौं किनभने उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो। यो ज्यादै बुझ्नुपर्ने हरेक विश्वासीले यो भनेको के हो बुझ्नुपर्ने खण्ड छ यहाँ। फेरि हामी पढ्छौँ हामी उहाँलाई प्रेम गर्छौँ पहिलो भाग छ। विश्वासीले परमेश्वरलाई प्रेम गर्छौँ भन्दैछ। त्यसपछि किनभने भन्ने शब्द छ भनेपछि त्यसपछि आउने भागले यो पहिलो भाग हामीलाई बुझ्न मद्दत गर्छ। वास्तवमा यो दोस्रो भाग बिना पहिलो भाग हुँदैन। हामी उहाँलाई प्रेम गर्छौँ किनभने किनभने के हो किनभने यहाँ लेखेको छ उहाँले पहिले हामीलाई प्रेम गर्नु। यो दोस्रो भागमा लेखेको छ कि परमेश्वरले उहाँले पहिले हामीलाई विश्वासीहरूलाई मानिसहरूलाई पापीहरूलाई प्रेम गर्नु। परमेश्वरले हामीलाई प्रेम गर्नुभयो भन्ने कुरा नबुझेसम्म हामीले परमेश्वरलाई प्रेम गर्नु भनेको के हो बुझ्न सकेनौँ। हामीले परमेश्वरलाई गर्ने प्रेम चाहिँ परमेश्वरले हामीलाई गर्नुभएको प्रेममा आधारित छ। जग हो जग बिना घर बन्दैन भन्छ। परमेश्वरले पहिले हामीलाई प्रेम गर्नुभएको कारणले हामीले उहाँलाई प्रेम गर्छौँ। यो चाहिँ हामीले त जवाब दिएको उत्तर दिएको हामीले चाहिँ सकारात्मक तरिकाले प्रतिक्रिया देखाएको परमेश्वरले पहिला गरेका के गर्नुभएकोले हामीलाई त्यति गर्ने भन्नुहोस् न पहिले प्रेम गर्नुभएका। यदि परमेश्वरले नै तपाईँलाई आफ्नै विषयमा विचार गर्नुहोस् न यदि परमेश्वरले तपाईँलाई प्रेम नगर्ने भएको भए के तपाईँले परमेश्वरलाई प्रेम गर्न सक्नुहुन्थ्यो असम्भव। त्यसैले जब परमेश्वरले हामीलाई पहिला प्रेम गर्नु एउटा कुरा थियो। दोस्रो कुरा परमेश्वरले कसरी हामीलाई प्रेम गर्नुभयो त्यही आधारमा हामीले उहाँलाई प्रेम गर्ने। त्यसैले हामीले परमेश्वरलाई कसरी प्रेम गर्ने हो भन्ने प्रश्नको जवाफ हामीले खोज्छौँ भने एकछिन विचार गर्छ कसरी प्रेम गर्ने होला हामी परमेश्वर कसरी। यदि त्यो बुझ्न चाहनुहुन्छ भने परमेश्वरले तपाईँलाई कसरी प्रेम गर्नुभयो पहिला त्यो बुझ्नुपर्छ। नत्र तपाईँले सक्नुहुन्न सय वर्षमा पनि सक्नुहुन्छ असम्भव। परमेश्वरले कसरी तपाईँलाई प्रेम गर्नुभयो त्यो हामीलाई परमेश्वरले बताउनुहुन्छ। त्यसमा हामीले ध्यान लगायौँ भने तब मात्र हाम्रो प्रेम चाहिँ उहाँप्रति हुनुपर्ने जस्तो हुन थाल्छ। नत्र भने एउटा शब्द मात्रै हुन सक्छ होइन। एकजना व्यक्ति छ यहाँ आउनुहुन्न मैले भेटेको व्यक्ति त्यो व्यक्तिले भन्छ मलाई बेला बेलामा म यीशुलाई प्रेम गर्छु भन्छ। तर वास्तवमा कुरा गर्दै जाँदाखेरि त्यो बिचरा भाइले परमेश्वरले उसलाई कसरी प्रेम गर्नुभएको छ भने बुझेकै छ अनि उसले गर्ने प्रेम र मानवीय खालको प्रेम मात्र छ तर गाउँ छ होइन। अनि वास्तवमा त्यो साँचो प्रेम मानिँदैन परमेश्वरको दृष्टिमा। त्यसैले आज विभिन्न तरिकाले प्रश्न गर्न सकिन्छ जुन आज हामीले अध्ययन गर्न लाग्यो। एक चाहिँ तपाईँले परमेश्वरलाई कतिको प्रेम गर्नुहुन्छ एउटा प्रश्न थियो। त्यसको सोचाइ परमेश्वरको वचनबाट हेर्दै जाउँ र तपाईँले आफूलाई जाँच। अथवा अर्को तरिकाले भन्यो भने परमेश्वरलाई हामीले कसरी प्रेम गर्नुपर्छ त्यसरी पनि सोध्न सकिन्छ। अनि त्यसको जवाफको लागि पहिला हामी हेर्नै पर्छ परमेश्वरले हामीलाई कसरी प्रेम गर्नुभयो। अब त्यो भन्नु अगाडि चाहिँ पहिले यो उन्नाइस पदमा वास्तव नै हामीले उहाँलाई गर्ने प्रेम चाहिँ केवल उहाँले हामीलाई प्रेम गरेको कारणले हाम्रो हृदयबाट गर्न सकिने एउटा जवाफ हो। त्यो भन्नालाई एकचोटि सोह्र पदमा हेर्नुहोस् त यही पहिलो यो हुन चार अध्याय सोह्र पदमा यहाँ लेखेको छ पहिलो हुन चार सोह्र अनि परमेश्वरको जो प्रेम हामीप्रति छ उहाँले हामीलाई पहिला प्रेम गर्नु परमेश्वरको जो प्रेम हामीप्रति छ त्यसलाई हामीले जानेका र विश्वास गरेका छौँ यो त हुन पर्यो यदि उहाँलाई प्रेम गर्ने परमेश्वरको प्रेमलाई हामीले जानेका छौँ विश्वास गरेका छौँ हामीले लिएका छौँ उहाँले हामीलाई प्रेम गर्न दिए धेरै मानिसहरूले परमेश्वरलाई उनीहरूलाई प्रेम गर्न दिने तर विश्वासीले भन्न सक्छ कि परमेश्वरको प्रेमलाई हामीले जानेका छौँ र विश्वास गरेका छौँ हाम्रो जो आफ्नो विश्वास हो हामीले विश्वास गर्यौँ उहाँको प्रेमलाई अब एकचोटि योमा एक अध्ययनमा है परमेश्वरले हामीलाई कसरी प्रेम गर्नु भयो योमा एक अध्ययन अनि अठार पदमा यो नयाँको अठारमा परमेश्वरलाई कुनै मानिसले कहिले देखेको छैन परमेश्वर अदृश्य हुन्छ जन्माइएका एउटै पुत्रले मात्र परमेश्वर पितालाई देख्ने चाहिँ उहाँको पुत्र मात्र हो जो पिताको छातीमा हुनुहुन्छ यो भनेको के हो प्रभु येशु ख्रीष्ट परमेश्वरको पुत्र पिताको छातीमा भनेको छ पिताको प्रिय पुत्र भएकोले उहाँलाई पिताको छातीमा रहेको भनेर बताइएको छ कहिलेदेखि प्रभु येशु पिताको छातीमा हुनुहुन्छ हुनुहुन्छ सधैँदेखि हुनुहुन्छ येशु ख्रीष्ट परमेश्वर पिताको प्रिय पुत्र हुनुहुन्छ र यहाँ बताएको छ उहाँले नै पिताको विषयमा बताउनु भएको छ प्रभु येशु ख्रीष्ट पिताबाट आउनुभयो उहाँ पिताको छातीबाट आउनु परमेश्वरले आफ्नो एक मात्र पुत्रलाई दिनु अनि परमेश्वरले त्यसरी प्रेम गर्नु परमेश्वरको प्रेम यहाँ मुखबाट थिएन यहाँबाट थियो बुझ्नुहुन्छ मुखबाट भन्न सजिलो छ म तपाईँलाई प्रेम गर्छु भनेर तर परमेश्वरले चाहिँ आफ्नो छातीमा अनन्त अनादिदेखि रहनुभएको आफ्नो पुत्रलाई पठाउनु भएको कहिले तपाईँले सुन्नु भएको छ मान्छेहरूले चाहिँ कसैलाई धेरै माया गर्छ भने के भन्छ त्यो चाहिँ मेरो एउटा मुटुको टुक्रा हो मेरो मुटुको टुक्रा यहाँभित्र छातीको मेरो प्यार हो एउटा प्रिय मेरो आफ्नै व्यक्तित्वको एउटा भाग भनेर अनि परमेश्वरले जब अनि पापीहरूलाई प्रेम गर्नुभयो उहाँले चाहिँ आफैलाई दिनुभयो तपाईँलाई आज बाँड्न लागेको कुरा चाहिँ परमेश्वरले हामीलाई कसरी प्रेम गर्नुभयो उहाँले आफैलाई दिनुभयो उहाँले आफ्नो पुत्रलाई दिनु भनेको यही छाती खोलेर उहाँले आफ्नो पुत्रलाई दिनु आफ्नै एक मात्र पुत्र उहाँसँग अनन्तदेखि एक भएको व्यक्ति येशु ख्रीष्ट परमेश्वरले हामीलाई आफैलाई दिएर प्रेम गर्नु रोमी आठमा एकचोटि पठाउँ रोमी आठ अध्याय रोमी आठ अध्याय कृपया बुझ्ने प्रयास गर्नुहोस् मलाई सहायता गर्नुहोस् भन्नुहोस् खालि आवाज मात्र नसुन्नुहोस् तपाईँले यहाँभित्र चाहिँ चल्न दिनुहोस् त्यो आवश्यक छ जसरी तपाईँले कुनै कुरा खानु हुँदाखेरि यहाँभित्र चल्नु पर्दैन तपाईँले चल्नु पर्छ है यहाँभित्र चाहिँ रस निस्किनुपर्छ है यहाँ मुखबाट पनि रस निस्किनुपर्छ होइन दादा त्यही चाहिँ स्याउ खाँदाखेरि के हुन्छ मुखबाट रस निस्किन थाल्छ चल्न थाल्छ पचाउन थाल्छ सुनेर मात्र हुँदैन यहाँभित्र मिसाउनै पर्छ रोमी आठको 32 पद उहाँले आफ्नै पुत्रलाई पनि बाँधी राख्नुभयो तर परमेश्वर पिताले आफ्नै पुत्रलाई पनि बाँकी राख्नु भएन उहाँको सबैभन्दा प्रिय प्रिय पुत्रलाई पनि बाँकी राख्नु भएन अर्थात् उहाँलाई सबभन्दा माया लाग्ने कुरा पनि उहाँले बाँकी नराखिकन हाम्रो लागि सुम्पिदिनु भएर पुरुषले मर्नलाई पठाउनु भएर हामीलाई प्रेम गर्नु भएन उहाँले आफ्नै पुत्रलाई पनि बाँकी राख्नु भएन तर हामी सबका निम्ति उहाँलाई अर्पिदिनुभयो पुरुषमा मर्नलाई पठाइदिनु भयो जाऊ मेरो प्यारो छोरा स
संसारको सबै पापीहरूको लागि त्यो प्रदोष भन्नेको लागि पनि मर, ज्ञानको भन्नेको लागि पनि मर, त्यसरी पठाउनु भएको परमेश्वर बुझ्नुहुन्छ, व्यक्तिगत गराउनु पर्छ। परमेश्वरले आफ्नै पुत्रलाई पनि बाँकी नरहेकन तपाईँको लागि मर्न पठाउनु। अनि यहाँ भनेको छ उहाँले यसरी प्रेम गर्नु, अनि कल्वरी क्रुसमा त्यसरी उहाँ अर्पिँदाखेरि, अब याद गर्नुहोस् है, प्रभु येशु जब मानिस भएर आउनु अनि जब त्यो शुद्ध मानव शरीरमा क्रुसमा उहाँ झुन्डिनु हुँदाखेरि के भएको थियो, खालि मान्छेले उहाँलाई क्रुसमा टाँगेको काँटीले ठोकेको त्यो मात्र नहेर्नुहोस्, रोमी सिपाहीले काँटीले ठोकेको मात्र नहेर्नुहोस्, तर अनि मानिसले उहाँलाई कुर्राले पिटेको मात्र नहेर्नुहोस्, त्यो अवश्य नै अति पीडादायक थियो हाम्रो लागि नै, उहाँले कुर्राको चोटहरू सहनुहुन्छ, ती सब हाम्रो लागि अति प्रिय छ, तर त्यति मात्र नहेर्नुहोस्, प्रभु येशूको लागि क्रुसको सबभन्दा नमिठो, सबभन्दा तितो, सबभन्दा डरलाग्दो, सबभन्दा उहाँलाई दुख्ने, उहाँलाई सबभन्दा सहना गाह्रो हुने कुरा के थियो, मान्छेले उहाँलाई के गर्छ भनेर भन्यो, तर परमेश्वर पिताले उहाँलाई के गर्छ भनेर, परमेश्वरले नै उहाँलाई आफ्नै पुत्रलाई हाम्रो लागि अर्पिँदाखेरि के गर्ने, पिताले आफ्नो पुत्रलाई हाम्रो पापको दण्ड रोग वा परमेश्वरले आफ्नै रिस र दण्ड खन्याउनु भएको, त्यो कारणले प्रभु येशु कराउनु भएको, एली एली लामा सबक्खानी, मान्छेलाई भनेको होइन, एली भनेको मेरा परमेश्वर, एली दुईचोटि भनेको छ मेरा परमेश्वर मेरा परमेश्वर, उहाँलाई अति असह्य पीडा थियो, मान्छेले उहाँलाई के गरे भनेर उहाँ त्यो कराउनु भएको, तर उहाँको पिताले हाम्रो कारण हाम्रो पाप उहाँलाई बोकाएको कारण उहाँलाई त्याग्नु पर्ने, त्यसैले यहाँ भनेको छ हामी सबका निम्ति उहाँलाई अर्पिदिनु भयो, क्रुसमा त्यागिदिनु भयो हाम्रो दण्ड भोग्नको लागि, बुझिहाल्नुहोस् अलिअलि मजा लाग्छ तपाईँ, यो त भर्खर सुरु भयो है, समय हुन्छ स्वाद लिन खोज्नुहोस्, केही न केही लिएर जानुहोस् आज नबिर्सिने गरेको, परमेश्वरले मलाई कसरी प्रेम गर्नुभयो, यहाँ भनेको छ उहाँले आफ्नै एकमात्र पुत्रलाई पनि बाँकी राख्नुभयो, आफ्नै छातीको पुत्रलाई उहाँले पठाउनु भयो, अनि प्रभु येशु ख्रीष्ट उहाँ त्यागिनु भएको। अब पिताले त्यसो गर्नु, पुत्रले के गर्नु, गलातीमा जाउँ, गलाती एक अध्याय, गलाती एक अध्याय अनि चार पदमा, गलाती एकको चार मा लेखेको छ, परमेश्वर र हाम्रा पिताको इच्छा अनुसार, हेर्नुहोस् प्रभु येशु परमेश्वरको इच्छा अनुसार आउनुहुने, पिताले आफ्नो पुत्रलाई संसारको मुक्तिदाता हुनको लागि इच्छा गर्नुभयो अनि पठाउनु भयो, प्रभु येशु आउनुभयो, परमेश्वर र हाम्रा पिताको इच्छा अनुसार यस वर्तमान दुष्ट संसारबाट यो नष्ट भइजाने दुष्ट संसारबाट हामीलाई छुटकारा दिनका लागि हामीलाई बचाउनका लागि उहाँले अर्थात् प्रभु येशूले आफैलाई हाम्रा पापहरूका निम्ति दिइहाल्नु, प्रभु येशूले हाम्रा पापहरूका निम्ति के गर्नुभयो भने छ, हिजो शब्द छ आफैलाई दिइहाल्नु, त्यो बुझ्नुहुन्छ, मसँग यहाँ साँचोको झुप्पा छ है, परमेश्वरले चाहिँ हामीलाई प्रेम गर्दाखेरि ल म एक टुक्रा दिन्छु तिमीलाई, एक टुक्रा दिन्छु म तिमीलाई, केही समय दिन्छु म तिमीलाई, अलिकति मेरो प्रेम दिन्छु, अलिकति अनुग्रह दिन्छु, होइन परमेश्वरले त्यसरी प्रेम गर्नुभएको चाहे हामीलाई त्यस्तो लाग्छ, तर बाइबलमा त्यस उहाँले भन्नुभएको छ कि प्रभु येशूले चाहिँ आफैलाई दिनुभएको, अब के बाँकी रह्यो, आफैलाई दिनुभएको छ के बाँकी रहन्छ, महिना आफैलाई दिनुभएपछि पुरै दिनुभएको स्वयंमा स्वयं. अब यो छैन दिन चाहिँ अझै अरू पनि हेर्दै जान्छ. एक गलाती दुईको बिस, गलाती दुईको बिस, परमेश्वरले हामीलाई कसरी प्रेम गर्नुभयो, मान्छेहरूले कसरी प्रेम गर्छ, म तिमीलाई प्रेम गर्छु भनेर अलिकति केही दिन्छ होइन, अलिकति समय देला, अलिकति उपहार देला, अलिकति माया देला, अलिकति ठाउँ देला. तर परमेश्वरले चाहिँ आफैलाई दिनुभयो. गलाती दुईको बिस पदमा पावलले यो बुझेको थियो. उसले भन्छ, म ख्रिस्टसित क्रुसमा टाँगिएको छु, भनेको मेरो पुरानो जीवन क्रुसमा टाँगियो. बुझ्नुहुन्छ यो कुरा? तपाईँको पुरानो जीवन होइन, जुन आदमबाट पाएको तपाईँको पापको स्वभाव, त्यो चाहिँ तपाईँले चलाउनुहुन्छ. त्यो चाहिँ क्रुसमा टाँगिएको कुरा तपाईँसँग छ यहाँभित्र है. त्यसलाई चलाउँदाखेरि नै हाम्रो जीवनमा अशान्ति र पाप हुने हो विश्वासीको जीवनमा. तर त्यो चाहिँ क्रुसमा टाँगिएको भनेर नचलाउने गर्छ. तरै पनि म जिउँछु, पुरानो त टाँगियो तर म नयाँ मान्छे, ख्रिस्टमा एउटा नयाँ सृष्टि भएर म जिइरहेछ. क्रिस्चियन जीवन भनेको नै क्रिस्चियन जीवन भनेको हो. यही दुईवटा वाक्यले बताइसके, पुरानो क्रुसमा टाँगियो, ख्रिस्टमा नयाँ म जिउँछु जिउँछु. त्यसो भए पनि म त होइन, म नै होइन, म आफै त नयाँ कहाँ हुन सक्ने त, म आफैलाई नयाँ कहाँ बनाउन सक्ने हो. सक्नुहुन्छ? कतिजना आउँछन् चर्चमा, अब म पनि जीवन बदल, मैले पनि पहिला धेरै पहिला त्यही सोचेको थिएँ, म पापी रहेछु, अब मेरो जीवन राम्रो बनाउनु पर्यो भनेर पनि सोचेन. तर पहिले पछि मैले थाहा पाएँ, असम्भव रहेछ. यो जीवन नयाँ बन्नलाई ख्रिस्ट येशु बौरी उठ्नु परेको थियो. तर त्यो बौरी किनभने त्यो छुट्टै जीवन हो नि. हाम्रो जुन जीवन छ आदमबाट पाएको, यो शरीरमा हामीले जन्मबाट पाएको हो नि, तर हामीलाई अर्कै खालको जीवन चाहियो. अर्कै त्यसलाई अनन्त जीवन भनेको छ. अनि त्यो जीवन चाहिँ प्रभु येशूले बौरी उठाइद्वारा मात्र दिन सक्ने जीवन रहेछ. उहाँ त्यतिकै आएर मात्र नहुने रहेछ, उहाँले हामीलाई हातमा लगाएर अँगालेर पनि त्यो जीवन हामीलाई नहुने रहेछ. उहाँले अर्कै खालको जीवन, बौरी उठाएको जीवन, अनन्त जीवन, अनि त्यो दिनलाई उहाँ मर्नु पर्थ्यो. त्यसैले उहाँ मर्नु भयो, किनभने हाम्रो पाप स्वभावलाई क्रुसमा टाँगिदिन, साथै हाम्रो पापहरूको लागि ऋण तिर्न, र उहाँ बौरी उठ्नु भएकोले अब उहाँ म भित्र जिउनुहुन्छ भनेर एउटा विश्वासीले भन्न सक्छ, भन्न सक्नुपर्छ, बुझ्नु पनि पर्छ. त्यतिकै शब्द भनेर त हुँदैन, शब्द यो होइन दोहोऱ्याउँदैमा नै आउँदैन, यो बुझ्नुपर्छ. पवित्र आत्माद्वारा बुझिने हो यो. तर ख्रिस्ट म भित्र जिउनुहुन्छ, एउटा व्यक्ति म भित्र जिउनुहुन्छ. पहिला म भित्र आदम जिउँथे, अब म भित्र चाहिँ येशू ख्रिस्ट जिउनुहुन्छ. अब हेर्न जाने यो कसरी भयो, कसरी भयो? यहाँ भनेको छ, जुन अनि जुन जीवन म अहिले शरीरमा जिउँछु, यहाँ यो नयाँ जीवन, म भित्र ख्रिस्ट जिउने जीवन, बौरी उठाएको जीवन जुन जिइरहेको छु, त्यो जीवन चाहिँ म कसरी जिउँछु? यसरी जिउँछु, त्यो म परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु. सित्तैमा पाएको विश्वास, वा म भरोसा गर्दै है, मेरो आफ्नै कुनै कामले, कुनै तरिकाले, मेरो कुनै होइन यो मानसिक एउटा ट्रिक गरेर, कल्पना गरेर, सोचेर होइन, अनेक केही पनि होइन, उहाँमाथि विश्वास गरेर, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिइहाल्नुभयो. देख्नुभयो फेरि कसरी प्रेम गर्नुभयो प्रभु येशूले, जसले मलाई प्रेम गर्नुभयो र उहाँले के दिइहाल्नु भयो? दिदीबहिनीले भनिदिनुहोस् के दिइहाल्नु भयो, कसैले भनिदिनुहोस् आफैलाई दिइहाल्नु भयो. आफैलाई दिन हालेपछि अब केही बाँकी छ उहाँले दिनलाई छैन. अनि हामी चाहिँ प्रभु मलाई के दिनुहोस्, पहिला बुझ्नुपर्छ उहाँले आफैलाई दिइसक्नु भयो, अनि त्यसपछि मात्र हामीले ठिक तरिकाले प्रार्थना गर्न सक्छौँ. नत्र भन्दा तपाईँले के दिनुभएको छैन मलाई भन्ने सोचाइमा हामी पुग्छौँ. खै त मलाई के गरिदिनु भयो, के आशिष दिनुभयो, खै पहिला बुझ्नुहोस् कि उहाँले आफैलाई दिनुभयो, अनि तपाईँ ठिक तरिकाले अब सुरु गर्न सक्नुहुन्छ प्रार्थना भनेको. आफैलाई मेरा निम्ति दिइहाल्नु भयो, अनि यसको लागि धन्यवाद चढाएपछि हामी चाहिँ अब हाम्रो पितृहरू उहाँमा राख्न तयार छ. सब हामीलाई थाहा छ प्रभु मलाई एकदम वास्ता गर्नुहुँदो रहेछ, नत्र भन्दा वास्ता गर्नुहुन्छ कि गर्नुहुन्न, प्रार्थना सुन्नुहुन्छ कि सुन्नुहुन्न है. अब एफसी पाँचको पच्चिस अलिअलि बुझ्दैछ, एफसी पाँच पन्ध्रमा बुझ्दैछ अलिअलि, म अनुहार हेर्छु कि बुझिएको छ भने अनुहार एक खालको हुँदो रहेछ, फेरि सबैको त्यस्तै हुँदैन म त. अनि तपाईँहरूले चाहिँ बुझ्दै हुनुहुन्छ कि बुझ्दै हुनुहुन्न? एफसी पाँचको पच्चिस छिर्न दिनुहोस् है. एक त अब यहाँ दिमागले बुझ्ने पनि छ,
तर अब यहाँ अलिक धीरे धीरे भित्र भित्र तल छेर्न दिनुहोस्, प्रार्थना गर्दै सुन्नुहोस्, प्रभु मलाई बुझ्न सहायता गर्नु, यो वचनमा के भन्नुभएको तपाईँले? एफसी 5:25 हे पतिहरू हो, होइन श्रीमानहरूलाई लोग्नेहरूलाई भनेको छ, हे पतिहरू हो, आफ्ना पत्नीलाई के गर, प्रेम गर। कसरी प्रेम गर? यसरी गर जसरी ख्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो। त्यसो भए ख्रिस्टले मण्डलीलाई कसरी प्रेम गर्नुभयो? यसरी यहाँ भनेछ, त्यसका निम्ति मण्डलीका निम्ति प्रभु येशूले आफैलाई अर्पण गर्नुभयो। फेरि दोहोऱ्याएछ पवित्र आत्मा यो शब्द, आफैलाई अर्पण गर्नु। अब त्यसरी प्रेम गर्छ होला श्रीमान श्रीमतीले, यो चाहिँ लक्ष्य राखिनुपर्छ। विवाह गर्ने बेलामा यसरी सोचे हुन्छ होला, आफै विचार गर्नुहोस् न, म के पाउन सक्छु मान्छेको प्रेम त त्यही छ, मैले के पाउँछु यसबाट उसबाट, उसले मलाई के दिन्छ, मलाई के फाइदा हुन्छ? प्रभु येशूको त्यसरी प्रेम गर्नु भएन। उहाँले चाहिँ मण्डलीको निम्ति, तपाईँ र मेरो निम्ति उहाँले चाहिँ आफैलाई अर्पण गर्नु, आफैलाई दिनु, उहाँले पहिला हामीलाई प्रेम गर्नुभयो, अब हामी उहाँलाई प्रेम गर्न सकोस् भनेर। त्यसैले पतिले पत्नीलाई प्रेम गर्यो भने पत्नीले पतिलाई प्रेम गर्छ, सूत्र नै यही हो। अनि यहाँ कसरी प्रेम गर्नु गर्नुभयो प्रभुले? आफैलाई अर्पण गर्नु। अहिलेसम्म कतिचोटि पाइनु? एकचोटि, दुईचोटि, तिनचोटि। प्रभु येशूले चाहिँ हामीलाई प्रेम गर्नुभयो कसरी? आफैलाई दिएर, आफैलाई दिएर। पहिलो तिमोथीमा पनि पल्ट सिकर्मीले चाहिँ किल्लालाई ठोके जस्तो कि एकैचोटि ठोक्दाखेरि छिर्दैन है, ध्यान एकचोटि अलिकति छिर्ला अनि 5-10 चोटि हिर्काएको चाहिँ छिर्छ होला। अनि परमेश्वरको वचन पनि घर भनेको छ, घरिघरि त्यही चिज उहाँले दोहोऱ्याउनुहुन्छ। अब सायद तपाईँहरू 1-2 जनाले लिनुहुन्छ, मलाई थाहा छ, सुन्नु त सबैले सुन्दै हुनुहुन्छ, कतिले लिनुहुन्छ यो कुरा? पहिलो तिमोथी 2:6, पहिलो तिमोथी 2:4 पनि पढौँ है, 4 सबै मानिसहरूले मुक्ति पाउन्। आज यहाँ कोही हुनुहुन्छ मुक्ति नपाउने? अनि तपाईँलाई प्रश्न छ कि परमेश्वरले म जस्तो एउटा पापीलाई मुक्ति दिन चाहनुहुन्छ? तपाईँलाई जवाफ छ परमेश्वरबाट। पहिलो तिमोथी 2:4 उहाँले भन्नुभएको छ, सबै मानिसहरूले मुक्ति पाउन्, उहाँको इच्छा थियो सानो बाबुहरू नानीहरू सबै मानिसहरूले मुक्ति पाउन् है, बाबुहरू नानीहरू सानाहरू ठुलाहरू सबै नै मानिस नै हो, सुन्दैछ नानीहरू सेविका इत्यादि, तिमीले मुक्ति पाओस् भने चाहिँ, तिमीले मुक्ति पाओस्, परमेश्वरले चाहनुहुन्छ तिमी नरक नजाओस्, परमेश्वर चाहनुहुन्छ तिम्रो पापहरू क्षमा होस्। अनि किन ढिलोसम्म पर्खिने त होइन, 20 उमेर पुगेर म प्रभुलाई चिन्ने, किन त्यो ढिलो गर्ने? जति चाँडो गरे त्यति जति चाँडो त्यति। चार पते अनि यहाँ लेखेको छ, र सत्यको ज्ञानमा आउन, तपाईँलाई सत्यको ज्ञान चाहिन्छ मुक्ति पाउनलाई। सत्य ज्ञान कहाँबाट पाइन्छ? सुनेर पाइन्छ। के सुनेर? परमेश्वरको वचन सुनेर। परमेश्वरको वचन सुनेर सत्य जानिन्छ, सत्यलाई विश्वास गरेर अथवा प्रभु येशूमाथि विश्वास गरेर मुक्ति पाइन्छ। अनि उहाँको इच्छा यही हो, त्यसरी सुनाउ भन्नुभएको छ। 5 किनभने परमेश्वर एउटै हुनुहुन्छ, धेरैवटा छैन, एउटै मात्र, एउटै परमेश्वर तैपनि त्रिएक, पिता पुत्र र पवित्र आत्मा, एउटै बराबर अनन्तदेखिको अचम्म अद्भुत, तर 3 व्यक्तिहरूमा। अनि पिताले चाहिँ हामी पापीहरूलाई उहाँसित मिलाप गराउनलाई आफ्नै पुत्रलाई पनि बाँकी नराखेर पठाउनु भयो, उहाँ चाहिँ बिचमा आइदिनु भएको छ, बिचमा कस के गर्न पुल बन्दिन क्या हामीलाई स्वर्ग जानलाई, प्रभु येशू नै पुल हो हामीलाई स्वर्ग जानलाई, प्रभु येशू नै ढोका हो हामीलाई पिताका जानलाई, प्रभु येशू नै बाटो। अनि यहाँ लेखेको छ, किनभने परमेश्वर एउटै हुनुहुन्छ अनि परमेश्वर र मानिसहरूका बीचमा, परमेश्वर र मानिसलाई जोड दिन कसले? पापी मानिसलाई र पवित्र परमेश्वरलाई कसले जोड दिन सक्छ? तपाईँले सक्नुहुन्न, तपाईँको पापले तपाईँलाई परमेश्वरको नजिकमा आउन पनि वास्तवमा तपाईँलाई गाह्रो असम्भव छ। यदि परमेश्वर को हुनुहुन्छ भनेर जान्नु भएको भए अनि मुक्ति पाउनु भएको छैन भने तपाईँ आफै सक्नुहुन्न, तर येशू ख्रीष्ट चाहिँ हुनुहुन्छ जो चाहिँ बीचमा हुनुहुन्छ, उहाँले पापीहरूको लागि आफ्नो प्राण दिएको थियो, उहाँ पापहरूको लागि मरिदिनु भएको थियो। अब उहाँले भन्नुभएको छ म कहाँ आ पापीहरूको मित्र उहाँ हो भनेको छ, अनि उहाँ चाहिँ मध्यस्थ हुनुहुन्छ पाँच पदको बीचमा, अनि परमेश्वर र मानिसहरूको बीचमा एउटै मध्यस्थ हुनुहुन्छ। अर्थात् परमेश्वरका जानलाई येशू ख्रीष्ट बाहेक अरू कुनै पनि पाटो व्यक्ति उपाय तरिका के पनि छैन, प्रभु येशू मात्रै एउटै मध्यस्थ एकमात्र उपाय हुनुहुन्छ। अर्थात् ख्रीष्ट येशू ती मानिस परमेश्वरको पुत्र भइकन पनि उहाँ मानिस बन्नुभयो, अनि के गर्नुभयो उहाँ मानिस बनेर एउटा काम गरिदिनु भयो, छपथ जसले अर्थात् प्रभु येशूले सबैका लागि संसारको सबै मानिसहरूले मुक्ति पाओस् भनेर सबैका लागि छुटकाराको दामको रूपमा अर्थात् पापको दण्ड नरकबाट हामीलाई छुटकारा दिन त्यहाँ दाम तिर्नु पर्यो, त्यतिकै हामीलाई नरकबाट बचाउनु मिल्दैन, त्यतिकै अपराधीलाई जेलबाट निक्लिनु मिल्दैन, त्यहाँ दाम तिर्नुपर्छ, त्यो जरिवाना तिर्नुपर्छ, अनि हामी पापीहरूको छुटकाराको दामको रूपमा चाहिँ के दिनुभयो भने 2 करोड रुपियाँ के दिनुभयो प्रभु येशूले, यहाँ भनेको छ उहाँले आफैलाई दिए यत्रो ठुलो मूल्य, प्रभु येशू ख्रीष्टले आफ्नै आफैलाई दिनुपर्ने। त्यसैले यहाँ घरिघरि हामी पाउँछौँ तितस 2 पनि पढौँ, अब तपाईँहरूलाई उत्तर आउँदैछ, प्रश्न के छ भने परमेश्वरलाई दुई तरिकाले सोध्न सकिन्छ भने नि, एउटा चाहिँ परमेश्वरलाई एउटा विश्वासीले कसरी प्रेम गर्नुपर्छ, अर्को तरिकाले व्यक्तिगत गरायो भने त्यो प्रश्नलाई यसरी बनाउन सकिन्छ, परमेश्वरलाई तपाईँले मैले कसरी प्रेम गर्छ, अथवा अर्को तरिकाले भन्यो भने परमेश्वरलाई म कतिको प्रेम गर्छु, त्यो जवाब दिन लागि छु। अनि हामीले भन्यो त्यो जवाब दिन सक्नलाई परमेश्वरले हामीलाई कसरी प्रेम गर्नुभयो, परमेश्वरले हामीलाई कतिको प्रेम गर्नुभयो पहिला त्यो बुझ्नु पर्यो, त्यही नै बुझेन भने त आधारै छैन। तितस 2:14 प्रभु येशूले यहाँ के गरिदिनु भयो, हामीलाई सबै अधर्मबाट छुटकारा दिनलाई, मुक्ति भनेको छुटकारा, हामीलाई केबाट छुटकारा दिन प्रभु येशू आउनुभयो, हाम्रो अधर्मबाट। एकजना विश्वासीलाई सोधेछ भाइको कुरा है, औ दिदी तपाईँ पनि विश्वासी क्रिस्चियन, अनि तपाईँलाई के रोग लागेर तपाईँ क्रिस्चियन बन्नुभएको, अनि यो दिदीले जवाफ दियो मलाई के पनि रोग लागेको थिएन तर पापको चाहिँ रोग लागेको थियो, के तपाईँले यो बुझ्नु भएको छ, यही नै हो हामीलाई चाहिएको छुटकारा, पापको रोगबाट छुटकारा। यहाँ लेखेको छ हामीलाई सबै अधर्मबाट छुटकारा दिनका लागि र असल असल कामहरूमा जोसिलो भएको एउटा विशेष जातिलाई आफ्नै निम्ति शुद्ध पार्नलाई, हाम्रो पापहरूबाट शुद्ध पार्नलाई उहाँले आफैलाई हाम्रा निम्ति दिइहाल्नु भयो। अब त निकैचोटि दोहोरिसके, अझै हाल्नुपर्छ ल, कसरी प्रेम गर्नुभयो प्रभु येशूले तपाईँ र मलाई, दाजुभाइ बाबुहरूले भनिदिएन भाइहरू कसरी प्रेम गर्नुभयो प्रभु येशूले आफैलाई दिए, अब मलाई भन्नुहोस् तपाईँले र मैले, यदि विश्वासी हो भने, तपाईँ विश्वासी होइन भने त यो प्रश्न तपाईँलाई त्यति सान्दर्भिक हुँदैन, पहिले त्यो भागै बुझ्नु पर्यो परमेश्वरले मलाई प्रेम कसरी गर्नुभयो भनेर, अनि विश्वास गर्नु पर्यो, अनि भन्न सक्नु पर्यो, अनि मैले जानेको छु र विश्वास गरेको छु कि परमेश्वरले मलाई यसरी प्रेम गर्नु, यदि त्यो जान्नु भएको छ र विश्वास गर्नु भएको छ भने प्रश्न आउँछ अब तपाईँले र मैले परमेश्वरलाई प्रभुलाई कसरी प्रेम गर्नुपर्ने हो, दिदी बहिनीहरूले मलाई कसरी आफैलाई दिएर हो त्यही भन्नु खोज्नु एकदम ठिक, आफैलाई के कसो भयो उहाँलाई आफैलाई दिने रे, हामीले चाहिँ प्रभु तपाईँलाई प्रेम त गर्छु आधा चाहिँ दिन्छु है तपाईँलाई आधा आधा चाहिँ दियो धेरै नै हो 50% भनेको त आधा है, तर परमेश्वरले 50% दिएको होइन तपाईँलाई आफैलाई दिएको 100% आफैलाई दिएको आफ्नो जीवन दिएको, परमेश्वर म तपाईँलाई केही समय दिन्छु अब कस्तो छ त्यो राम्रो सुनिन्छ है, तर परमेश्वरको आँखामा चाहिँ भनिन्छ म त आफैलाई दिएको तिमीहरूलाई म मेरो दाहिने हात दिन्छु परमेश्वरले मैले त आफैलाई दिएको ल, एक दुईवटा ठाउँहरूमा म तपाईँलाई दोहोऱ्याउन चाहन्छु व्यवस्था 4 अध्याय के अरे व्यवस्थाको 4 अध्याय यो कुरा उहिले देखेको कुरा परमेश्वरको उहिले देखेको तरिकै हो। परमेश्वरले पुरै आफूलाई दिएर हामीलाई प्रेम गर्ने, हामीले पुरै आफूलाई दिएर उहाँलाई प्रेम गर्ने, त्योभन्दा कम कहीँ बताइएको पाउनुहुन्न छैन पनि। यहाँ लेखेको छ व्यवस्था चार
अध्याय 29 पद, व्यवस्था 4:29। तर यदि त्यहाँ पनि परम प्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले खोज्यौ भने, परमेश्वरलाई खोज्नु चाहनु, परमेश्वरलाई हृदयदेखि चाहनु खोज्नु, कतिको चाहनु कतिको, यहाँ भने छ परमेश्वरलाई तिमीहरूले खोज्यौ भने र तिमीहरूका सारा हृदय र प्राणले खोज्यो भने तिमीहरूले उहाँलाई भेट्छ। परमेश्वरलाई चाहिँ सारा हृदयले खोजेर मात्र भेटिन्छ, धेरैले चाहिँ आंशिक रूपमा गर्न खोज्छ, अलिकति संसारलाई पनि दिउँ, अलिकति मेरो यतातिर पनि छ, अलिकति मेरो पनि आफ्नै योजना छ, अनि परमेश्वरलाई पनि दिउँ। परमेश्वरले त्यो मान्नुहुन्न, त्यो चाहिँ एउटा धर्मको खेल हो, धर्म भनेकै हो भाषा, धर्म भनेको नै मानवीय तरिकाले परमेश्वरलाई केही गर्न खोज्नु, परमेश्वरसँग कारोबार गर्न खोज्नु, कसरी मान्छेको शर्तमा, परमेश्वरको शर्तमा आउनु भनेको चाहिँ विश्वास भनिन्छ। अनि यहाँ लेखेको छ आफ्नो सारा हृदयले, व्यवस्था 6 अध्यायमा पनि, व्यवस्था 6 अध्याय 4 पद, हे इजरायल सुन, ध्यान देव, कान लगा, परम प्रभु हाम्रा परमेश्वर एउटै परमेश्वर हुनुहुन्छ। अब त्यो एउटै परमेश्वरलाई के गर्नु पर्छ, त्यहाँ अर्को छैन भन्दै हुनुहुन्छ, कुनै पनि अर्को प्रतिस्पर्धा मसँग अर्को अनि दुईटा मध्ये कसलाई के गर्ने परमेश्वरले भन्नुहुन्छ छैन, म मात्रै हुँ। 5 पद, तिमीहरूले परम प्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर्न, के परमेश्वरले यसरी माग्नु मिल्छ होला, परमेश्वरले यसरी तपाईँबाट यो माग्नु मिल्छ, यसो विचार गर्नुहोस् न, त्यो त बढी नै भयो, त्यो त धेरै हृदय माग्दैछ, यहाँ मिल्छ किन मिल्छ, किनभने उहाँले यसरी प्रेम गर्नु भयो, किनभने उहाँले आफूलाई दिनुभयो, मिल्छ, उहाँले नदिएको भए उहाँ मिल्दैन, तर उहाँले यसरी प्रेम गरेकोले उहाँले भन्नुहुन्छ अपुरै ले म मात्र परमेश्वर प्रेम गर। यर्मियामा पनि थुप्रै ठाउँमा छ, एक दुईवटा ठाउँमा जस्तो हामी यर्मिया 29 अध्याय, यर्मिया 29 अध्याय 11 पदमा, यर्मिया 29:11, किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, कति राम्रो परमेश्वरले तपाईँ र मेरो लागि योजनाहरू बनाउनु भएको, तपाईँले कति योजना बनाउनुहुन्छ, मेरो जीवनमा यस्तो 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 गर्न पाए हुन्थ्यो है, यस्तो यस्तो प्राप्त गरे हुन्थ्यो, यहाँसम्म त पाएँ, अझ पाउला थिएँ, होइन अनेक योजनाहरू छ, तर त्योभन्दा पनि राम्रो छ परमेश्वरले तपाईँ मेरो लागि योजना बनाउनुहुन्छ, कस्तो खालको योजना, त्यो योजनाहरू म जान्दछु उहाँले भन्नुभएको छ, परम प्रभु भन्नुहुन्छ ती अर्थात् त्यो योजनाहरू तिमीहरूका उन्नतिका निम्ति हुन्, तिमीहरूको फाइदाको लागि हो, प्रेम भनेको अर्थ हो भलाइ खोज्नु त हो, अर्काको उन्नति फाइदा खोज्नुलाई होइन त्यो प्रेमले त्यसो गर्छ, अनि त्यो योजनाहरू जुन म तिमीहरूको लागि बनाएको छु त्यो तिमीहरूका उन्नतिको फाइदाको आशिषको लागि निम्ति हुन्, नोक्सानीको निम्ति होइन, कतिचोटि खाएको उल्टो लाग्छ हामीलाई, मैले चाहिँ यो गर्न चाहेको तर अब परमेश्वरले चाहिँ त्यो चाहिरहनु भएको छ है, त्यसैले मेरो लागि त परमेश्वर योजना त नक्सा नि होला, व्यवहारिक रूपमा कतिपटक त्यसो भएपछि, तर परमेश्वरले भन्नुहुन्छ तिमीहरूको नोक्सानीको निम्ति होइन तर तिमीहरूको उन्नतिको निम्ति हो, तिमीहरूलाई आशा र भविष्य दिनलाई, तर के गर्नुपर्छ परमेश्वरको यो योजना मेरो जीवनमा पुरा हुनलाई, राम्रो प्रश्न होइन, परमेश्वरको योजनाहरू छ मेरो जीवनमा, जीवनको लागि तपाईँको लागि, त्यो योजनाहरू मेरो जीवनमा तपाईँको जीवनमा पुरा हुनलाई के आवश्यक छ, त त्यतिकै हुन्छ त पुरा हुन्छ त, हुँदैन हुँदैन, यहाँ पढ्छौँ 12 पद, तब तिमीहरू मका आउने छौ र मलाई प्रार्थना गर्नेछौ। परमेश्वरलाई खोज्नु पर्ने रहेछ, परमेश्वरलाई स्थान दिनु पर्ने रहेछ। कतिको कतिको दिन
यहाँ भनेको छ, तब तिमीहरू मका आउनेछौ र मलाई प्रार्थना गर्नेछौ र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु, ध्यानसित सुन्नेछु। कहिले कहिले कस्तो तरिकाले तिमीहरूले मलाई खोज्यो भने, तेरो पद, जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछ तब तिमीहरूले मलाई खोजेर पाउनेछ। त्योभन्दा अगाडि जाउँ। परमेश्वरको असल योजना एउटा विश्वासीको जीवनमा पुरा हुनको लागि त्यो विश्वासीले परमेश्वरलाई सारा हृदयले खोज्नै पर्छ। मुक्ति पाउनको लागि एउटा कुरा, प्रभु येशूमा हामी आएर उहाँ हाम्रो लागि मर्नुभयो भनेर विश्वास गर्छौँ, एकै छिनमा हामी परमेश्वरको सन्तान भन्छौँ, त्यो एउटा कुरा हो। तर हामीले अहिले कुरा गरिरहेको बेग्लै कुरा मुक्तिको सम्बन्धमा होइन, यो चाहिँ के हो भने परमेश्वरलाई कसरी प्रेम गर्ने भन्ने सम्बन्धमा। अर्थात् परमेश्वरले जुन उद्देश्य राख्नुभएको छ एउटा विश्वासीको जीवनमा, त्यो पुरा हुने विषयमा एउटा विश्वासी भयो त्यो एकातिर छ, तर हरेक विश्वासीले परमेश्वरलाई यसरी खोज्दैन। कतिजना चिन्नुहुन्छ यसरी खोज्छ? तपाईँ आफूलाई जाँच्नुहोस् कि यो गर्न खोज्दै हुनुहुन्छ कम्तीमा? यो लक्ष्य छ, लक्ष्य हुनु पऱ्यो नि त, कि यो लक्ष्य छ कि सकेन नि एउटा अब स्वर्ग गएपछि मात्र भन्यो यस्तो त कतिको सोचाइ त्यो पनि छ। परमेश्वरलाई नै मेरो जीवनको मेरो आफैलाई अर्पण गर्छु र उहाँलाई मेरो सारा हृदयले प्रेम गर्छु भन्ने पहिला त यो हुनु पर्यो है। अनि त्यो लक्ष्य राख्दै प्रभुलाई हेर्दै अघि बढे मात्र प्रभुको योजना थाहा पाउन थाल्छ है, परमेश्वरको असल योजना। अब केही कुराहरू हेऱ्यौँ हामीले कि फिलिपी एक अध्यायमा अब यही कुरालाई विभिन्न तरिकाले व्यक्त गरिएको छ बाइबलमा, अनि एक दुईवटा वचन हेरेर हामी त्यसपछि प्रार्थना गर्न जानेछौँ। त्यसैले तपाईँले यो पहिला बुझ्नुहोस्, परमेश्वरलाई प्रेम गर्नु भनेको त्यो हल्का कुरा होइन रहेछ। परमेश्वरलाई प्रेम गर्नु भनेको आफैलाई अर्पण गर्नु रहेछ। के तिमीहरूलाई यो थाहा छैन भनेछ, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जो तिमीहरू भित्र बास गर्नुहुन्छ। अनि भनिएको छ उहाँ चाहिँ लाई हामीले कसरी पायौँ, परमेश्वरपट्टिबाट पायौँ, परमेश्वरले आफ्नो पवित्र आत्मा दिनुहुन्छ। अनि बताएको छ कि तिमीहरू आफ्नै होइन पनि भन्छ, तर दाम तिरेर किनिएको। अब फिलिपी एकमा एक्काइस पदमा हामी हेर्नेछौँ। अब होइन एक दुईवटा प्रश्न के तपाईँलाई यसो घर लगेर सोच्न विचार गर्न, के तपाईँले अब यो पद पढौँ पहिला, पावलले भन्दैछ यो उसले बुझेको देखिन्छ पावलले, परमेश्वरले मलाई आफैलाई अर्पण गरेर प्रेम गर्नु, अब म पनि उहाँलाई त्यसरी नै प्रेम गर्छु भनेर उसले अठोट गरेको छ। दिन उसको लक्ष्य नै यही छ, अरू छैन, अरू केही पनि छैन, संसारतिरको केही छैन, आफ्नो आफ्नै लागि केही पनि छैन, अनि खालि प्रभु येशू ख्रिस्ट तर्फ हेर्दैछ। एक्काइस पद, किनकि मेरा निम्ति जिउनु ख्रिस्ट हुनुहुन्छ, मेरो निम्ति जिउनु भनेको मेरो पढाइ होइन, मेरो परिवार होइन, मेरो बिजनेस, मेरो व्यापार होइन, मेरो घर होइन, मेरो पैसा होइन, मेरो निम्ति जिउनु भनेको मैले गरिरहेको कामहरू पनि होइन, केही पनि होइन, मेरो निम्ति जिउनु भनेको एउटा व्यक्ति हो, प्रभु येशू ख्रिस्ट, अर्थात् उहाँसितको उहाँलाई म यसरी प्रेम गर्न चाहन्छु, मेरो निम्ति जिउनु ख्रिस्ट हुनुहुन्छ, र मर्नु चाहिँ लाभ हो, मर्दाखेरि मलाई त फाइदा हुन्छ, जिउनु ख्रिस्ट कति राम्रो, मर्दाखेरि अझ त्यहाँ फाइदा छ। त्यसरी देख्नुहुन्छ ला, आज मऱ्यो भने त मेरो खै 30% काम त भ्या छैन जस्तो लाग्छ कि, मेरो निम्ति मर्नु लाभ हो भन्नु छ। रोमी आठ नजा रोमी आठ अब यसमै अन्त गर्नु रोमी आठ पुरा मिठो पद थाहा पनि छ होला तपाईँ थाहा छैन भने यो पठन गर्न राम्रो हुन्छ। रोमी आठको अठाइस अनि हामी जान्दछौ अनि हामी जान्दछौ विश्वासीलाई यो थाहा छ पक्का छ कि परमेश्वरलाई के गर्नेहरू प्रेम गर्नेहरू अब कसरी प्रेम गर्ने होला आफैलाई अर्पण गरेर त्यो पो हो यसलाई त्यतिकै हल्का रूपमा पढिन हुँदैन यो पद परमेश्वरलाई प्रेम गर्ने भन्दा साथ जसले आफ्नो सारा हृदय प्राणले शक्तिले परमेश्वर म तपाईँलाई प्रेम गर्न चाहन्छु कैयौँ पटक ऊ लडेर लड्छ ऊ विफल हुन्छ कैयौँ पटक ऊ चाहिँ आफ्नो यो गर्ने क्रममा ऊ असफल हुँदा फेरि उठेर तर मेरो उसले लक्ष्य छोड्दैन बुझ्नु छ है लड्दैन उसले लक्ष्य छोडेको छैन फेरि उठ्छ अनि फेरि भन्छ म अब पुरा हृदयले तपाईँलाई प्रेम गर्छु जान्छ जान्छ होइन एक सय फिट फेरि लड्छ फेरि उठ्छ अब म फेरि तपाईँलाई मेरो पुरा हृदयले प्रेम गर्नेछु त्यसो गर्ने गर्नुहुन्छ तपाईँ गर्ने गर्नु भएको छ गर्ने मन छ अबदेखि गर्ने गरौँ है अनि यहाँ लेखेको छ अनि हामी जान्दछौँ परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्छ तिनीहरूको लागि तिनीहरूको लागि सबै विश्वासीको लागि भएन किनभने लेखिएको छ बाइबलमा कि कैयौँ विश्वासीहरू प्रभु यीशु कहाँ पुग्छन् मुक्ति पाएकोले सिद्धिमा पाएकोले प्रभु कहाँ पुग्छन् तर उनीहरू शर्ममा पर्छन् भने किनभने उनीहरूले प्रभुलाई त्यसरी जिए उनीहरू संसारको निम्ति जिए जलेर गए उनीहरूको कामहरू काठ घाँस पराल भए पहिलो कुरोले किन ल्याए तर परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछ उनीहरूका निम्ति जो उहाँकै मनसाय अनुसार बोलाएको छ परमेश्वरको योजना छ परमेश्वरको एउटा असल योजना छ विश्वासीको लागि त्यो योजना के हो त्यो कुरा लेखिएको छ 29 पदमा 29 पदमा भनेको छ किनभने जसलाई उहाँले पहिले नै जान्नुभएको थियो अर्थात् परमेश्वरले सबै विश्वासी जनहरूको लागि पहिले नै उहाँले योजना बनाइसक्नु पहिले नै उहाँको एउटा उद्देश्य छ त्यो के हो उनीहरू चाहिँ आफ्नै पुत्रको रूपमा ढालियो विश्वासी चाहिँ आफ्नै पुत्र जस्तो बनोस् है तपाईँ र म ख्रिस्ट जस्तै बनोस् उहाँको उद्देश्य नै अब म तपाईँलाई सोध्न चाहन्छु के तपाईँ सोमबार उठ्दा बिहिबार भोलि बिहान उठ्दा होइन प्रभु आउनु भएको छैन भने आइतबार बिहान उठ्दाखेरि यसरी सोच्नुहुन्छ आज म चाहिँ प्रभु यीशु जस्तै झन् बन्नुपर्छ हिजो शनिबार भन्दा भन्ने तपाईँको सोचाइमा छ परमेश्वरको सोचाइमा त छ भनेपछि यो पनि हाम्रो सोचाइमा हुनु पर्ने आज म के को लागि जिउने म ख्रिस्ट जस्तै हुनको लागि कसरी हुने उहाँसित सङ्गति गरेर हुने उहाँलाई म पुरा हृदयले खोज्ने कुनै मालिकले दुई मालिकलाई के गर्न सक्दैन सेवा गर्न सक्दैन पुरै हृदयले उहाँलाई खोज्ने पर्छ त्यसैले गर्दाखेरि संसारले तपाईँलाई नठगोस् तपाईँको आफ्नै सोचाइले पनि तपाईँलाई नठगोस् किनभने यो यो योजना त अति 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 ठुलो छ कहाँ हो कहाँ अनि कुनै पनि कुराले तपाईँको लागि परमेश्वरको योजनाबाट तपाईँलाई नठगोस् धन्यवाद हामी यहाँ राख्नेछौँ परमेश्वरको योजना